नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल मंगसिर महिनाको 13 गते मंगलबार, तदनुसार 2022 नोभेम्बर 29 तारीक, नेपाल सम्बत 1143। हिजो काठमाण्डु महानगरपालिकाले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउन शुरू गरेपछि सो क्षेत्र हिजो तनावपूर्ण रह्यो। यसै प्रसंगलाई अधिकांश पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। बागमती किनारका बस्ती हटाउँदा तनाव शीर्षक दिँदै गोर्खापत्रले मुख्य समाचार बनाएको छ। काठमाण्डु महानगरपालिका कामपाले प्रसिद्ध बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउन शुरू गरेपछि हिजो थापाथली क्षेत्रमा तनाव भएको छ। काठमाण्डु महानगरपालिकाको नगर प्रहरी अवैध बस्ती हटाउन हिजो डोजर सहित थापाथली स्थित सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीयले नगर प्रहरीमाथि घरेलु हतियार सहित ढुंगा मुढा प्रहार गरेका थिए। स्थानीयको आक्रमणबाट नगर प्रहरी बलका प्रमुख राजु पाण्डे सहित 17 नगर प्रहरीहरू घाइते भएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिनुभयो। सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीयले महानगर प्रहरी बलमाथि भौतिक आक्रमण शुरू गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली समेत परिचालन गरिएको थियो। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सो सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरेको थियो। तोकिएको समयभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजर सहित सुकुम्बासी बस्तीमा पुगेको थियो। काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले ठूलो संख्यामा स्थानीय प्रदर्शनमा उत्रिएपछि महानगर प्रहरी बल बस्तीतर्फ नगई आवश्यक तयारीका लागि फिर्ता गरिएको जानकारी दिनुभयो। काठमाण्डुको प्राचीन सभ्यताका रूपमा रहेका बागमती विष्णुमती लगायतका नदी किनारमा वर्षौंदेखि अवैध बस्ती र संरचना रहँदा शहरको सुन्दरता र नदीको स्वच्छतामा समेत ह्रास आउँदै गएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गत कार्तिक 24 गते 10 दिनको म्याद सहित 4 मंगसिरसम्म अन्तिम म्याद राखी बस्ती खाली गर्न सूचना जारी गरेको थियो। सो दिन निर्वाचनको समय रहेकाले थप एक हप्ताको समयमा समेत बस्ती खाली नभएपछि नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर टहरा तथा निर्माण सामग्री र सवारी साधन हटाउन महानगरको टोली सुकुम्बासी बस्तीमा पुगेको थियो। काठमाण्डु महानगरपालिका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार स्थानीयले भौतिक आक्रमण गर्न थालेपछि काठमाण्डु महानगरपालिकाबाट झण्डै 200 र नेपाल प्रहरीबाट 100 हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो। बागमती किनारका बस्ती हटाउँदा तनाव शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यसै गरी थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, नगर प्रहरी बलका प्रमुख सहित 36 घाइते, नेपाल समाचार पत्रले मुख्य समाचार बनाएको छ। यसै गरी नेपाल समाचार पत्रले उपशीर्षक दिँदै प्रहरीको पूर्ण सहयोग भएन शीर्षकमा खबर बनाएको छ। काठमाण्डु महानगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको पूर्ण सहयोग बिना हचुवाको भरमा थापाथली स्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन पठाउँदा काठमाण्डु महानगरपालिका प्रहरी प्रमुख पाण्डे सहित 36 महानगर प्रहरी घाइते भएका छन्। सुरक्षा कवच र लाठी बिना नै थापाथली पुगेका महानगर प्रहरीलाई सुकुम्बासीले इट्टा ढुंगा र लाठी प्रहार गर्दा महिला प्रहरी पनि सख्त घाइते भएका छन्। काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपाल प्रहरीले पूर्ण सहयोग नगरेको कारण काठमाण्डु महानगरपालिकाका 36 प्रहरी घाइते भएको बताउनुभयो। वहाँले भन्नुभयो, नेपाल र सशस्त्र प्रहरीले पूर्ण सहयोग गर्छु भनेको थियो तर सोचे अनुसार सहयोग हुन सकेन। महानगर प्रहरीलाई अघि सारेर नेपाल प्रहरीको टोली पछाडि बसेको कारण काठमाण्डु महानगरपालिका प्रहरीलाई क्षति पुगेको हो। प्रहरीको पूर्ण सहयोग भएन नेपाल समाचार पत्रमा खबर छ। सरकार गठनबारे परामर्श तीव्र, प्रधानमन्त्रीका दावेदार धेरै शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा प्राथमिकताका साथ छापिएको समाचार छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगिरहँदा प्रमुख राजनैतिक दलहरूबीच नयाँ सरकार गठनका सन्दर्भमा गहन छलफल शुरू भएको छ। चुनावी परिणामको रूझान अनुसार त्रिशंकु संसद बन्ने निश्चित देखिएपछि दलहरूबीच सरकारको नेतृत्व र सहभागिताबारे आन्तरिक र बहुपक्षीय छलफल आरम्भ भएको हो। सत्ता साझेदार राजनैतिक दलका शीर्ष नेता नयाँ सरकार गठनका सन्दर्भमा गहन संवादमा जुट्नु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच चुनावी परिणामको समीक्षासँगै नयाँ सरकार गठनबारे छलफल भएको छ। कांग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतका अनुसार सत्ता साझेदार दलका शीर्ष नेताहरू गठबन्धनलाई निरन्तरता दिन सहमत भएको र शीर्ष नेताहरू अब निरन्तर छलफलमा जुट्ने बताउनुभयो। सरकार गठनबारे परामर्श तीव्र, प्रधानमन्त्रीका दावेदार धेरै, गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। बहुमत पुग्नेमा ढुक्क, पावर सेयरिङमा चासो, नयाँ पत्रिकाको मुख्य खबरको शीर्षक हो यो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि चौतर्फी अग्रसरता बढ़ाउनु भएको छ। उहाँले संसदीय दलको नेता बन्न पार्टीभित्र र प्रधानमन्त्री बन्न सत्ता साझेदारसँगै अन्य दलका नेतासँगको संवादलाई तीव्रता दिनुभएको छ। प्रधानमन्त्री देउवाले हिजो माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग चुनावी समीक्षा र भावी सरकार गठनका विषयमा छलफल समेत गर्नुभएको छ। गठबन्धनका नेता जोसँग संवादमा छन् उपशीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ, बहुमतले सुनिश्चितता गर्न गठबन्धनका शीर्ष नेताले अन्य साना दल र स्वतन्त्रसँग पनि संवाद थालेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष सीके रावतसँग फोन संवाद गर्नुभएको छ। प्रचण्डले दिल्ली बजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गर्नुभएको थियो। उहाँले पार्टी अध्यक्ष रंजिता श्रेष्ठसँग पनि छलफल गर्नुभएको छ। त्यस्तै दुई सीट रहेको प्रभु शाहको समूह र स्वतन्त्र जितेका अमरेश कुमार सिंहसँग पनि सत्ता गठबन्धनका नेता सम्पर्कमा रहनु भएको छ। सरकार गठनमा एमालेको पनि गृह कार्य, माओवादीलाई सत्ता गठबन्धनबाट निकाल्न सके बहुमत जुटाउन सहज, नयाँ पत्रिका अगाडि लेख्छ। सत्ता गठबन्धन नफुटाइकन राष्ट्रिय स्वतन्त्र पार्टी सहित अन्य साना दल र सबै स्वतन्त्र सांसद जोड्दा पनि एमाले बहुमत जुटाउन सक्ने देखिँदैन। एमाले राप्रपा र जसपाको प्रत्यक्ष र समानुपातिक तर्फ गरी 105 सांसद पुग्ने देखिन्छ। बहुमतका लागि अझै 33 सांसद अपुग हुन्छन्। स्वतन्त्र पार्टीले 22 प्रत्यक्षमा 7 र समानुपातिकमा 15 सीट ल्याउने देखिन्छ। नागरिक उन्मुक्ति पार्टीका 3, नेमकिपा र जनमतका 1-1 र 5 सांसद स्वतन्त्र सांसद छन्। यी सबैले साथ दिँदा पनि एक सांसद अझै अपुग हुन्छ। यसै गरी प्रधानमन्त्री बन्न कांग्रेस नेताहरूको दौड़धूप शीर्षक दिँदै नयाँ पत्रिकाले अगाडि लेखेको छ, वरिष्ठ नेता रामचन्द्र पौडेलले 10 मंगिरमा बालुवाटार पुगेर सभापति शेरबहादुर देउवासँग र सोमबार कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गर्नुभयो। वहाँ माओवादी अध्यक्ष प्रचण्ड र पार्टीका नेताहरूसँग निरन्तर टेलिफोन सम्पर्कमा हुनुहुन्छ। 5 मंगिरमा सभापति देउवालाई भेट्नुभएका नेता प्रकाशमान सिंहले 11 मंगिरमा बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल गर्नुभयो। पूर्व महामन्त्री शशांक कोइरालाले पनि चुनाव जितेर काठमाडौँ फर्किए लगत्तै हिजो आफू निकटसँग छलफल गर्नुभएको छ। अर्का नेता शेखर कोइराला अहिले मोरङमै हुनुहुन्छ। काठमाडौँ फर्किएपछि छलफल गर्ने उहाँको तयारी छ। महामन्त्री गगन थापा ब्याक नहुने रणनीतिसहित अगाडि बढ़नु भएको छ। शेखर काठमाडौँ फर्केपछि छलफल गर्ने उहाँको योजना छ। बहुमत पुग्नेमा ढुक्क, पावर सेयरिङमा चासो, नयाँ पत्रिकाको मुख्य समाचार हो यो। कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी नागरिकले मुख्य खबर बनाएको छ। यसै गरी ओलीको नेतृत्वमा सरकार बनाउन कसरत, अर्को शीर्षकमा नागरिकमै समाचार रहेको छ। बदलियो राजनीतिक परिदृश्य, कान्तिपुरले मुख्य समाचार बनाएको छ। मंगिर चारमा सम्पन्न आम निर्वाचनले संसदको समीकरणमा व्यापक फेरबदल ल्याएको छ। संघीय राजनीति सहित मध्य नेपालमा राष्ट्रिय स्वतन्त्र, पश्चिम तराईमा नागरिक उन्मुक्ति र मधेसमा जनमत पार्टीको उदय भएको छ। स्थापित दलहरू आफ्ना परम्परागत प्रभाव क्षेत्रमा खुम्चिएका छन् भने केही नयाँ क्षेत्रमा फैलिएका छन्। प्रत्यक्षतर्फको 165 मध्ये हिजो रातिसम्म 158 क्षेत्रको परिणाम आउँदा कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा दोब्बर भन्दा बढ़ी सीट जितेको छ। एमाले र माओवादीले भने आधा जसो सीट गुमाएका छन्। 7 सीट जितेको राप्रपा राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ। एकीकृत समाजवादीले प्रत्यक्षतर्फ 10 सीट हात पारेको छ भने मधेसका दुई प्रमुख दल जसपा र लोसपा पहिले भन्दा खुम्चिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले 7 सीट जितेको छ। बदलियो राजनैतिक दृश्य कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। यसै गरी 5% मत बदर शीर्षक दिँदै कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा सरदर 5% मत बदर हुने देखिएको छ। 165 क्षेत्रमध्ये निर्वाचन आयोगको सूचना प्रणालीमा हिजोसम्म अध्यावधिक 153 क्षेत्रका 1,63,23,163 मतदाता मध्ये 1,59,57 जना अर्थात 61.48% मतदान गरेका थिए। यसमध्ये 96,45,704 मत सदर भएको छ। 5,13,353 अर्थात 5.05% मत बदर भएको छ। 5% मत बदर शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। अब के छ संसदको प्रक्रिया शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार बनाएको छ। चुनावको परिणाम आइसक्नै लागेको छ। कुन दलले कति सीट ल्याउला भन्ने दृश्य समेत आइसकेको छ। अब कुन कुन दल मिलेर सरकार बनाउने हुन् भन्नेमा सबैको ध्यान छ। दलहरूले यसबारे छलफल पनि थालेका छन्, तर त्यसका लागि संसद बस्नुपर्ने हुन्छ। राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले 30 दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नेछ। संविधानको धारा 93(1) लेखिएको छ। त्यसपछि यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नुहुनेछ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि गर्नुपर्ने व्यवस्थापन गरिरहे पनि संसदीय प्रक्रियाका लागि निर्वाचन आयोगको पत्रको प्रतीक्षामा बस्नुपर्ने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाई छ। नयाँ संसदको शपथपछि हुने अन्य प्रक्रिया अघि बढ़ाउन आयोगले पठाएको अन्तिम नामावलीबाट मात्र सम्भव हुने कर्मचारीको भनाई छ। अब के छ संसदको प्रक्रिया अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। मौद्रिक नीतिप्रति उद्योगी व्यवसायीको धारणा, राष्ट्र बैंकको प्रयास टालटुले समाधान मात्रै कारोबारले मुख्य समाचार बनाएको छ। नेपाल राष्ट्र बैंकले आइतबार गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले माग सम्बोधन गर्न नसकेको भन्दै निजी क्षेत्र असन्तुष्ट बनेको छ। बैंकको उच्च ब्याजदर घटाइनुपर्ने र केन्द्रीय बैंकले ल्याएको चालू पुँजी कर्जा मार्गदर्शन फिर्ता हुनुपर्ने माग सहित आन्दोलित निजी क्षेत्रले मौद्रिक नीतिको समीक्षाले टालटुले समाधान मात्र खोजेको टिप्पणी गरेको छ। आम निर्वाचनका कारण रोकिएको निजी क्षेत्रको आन्दोलन मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि पुनः शुरू गर्ने तयारी अघि बढ़ाइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो। मौद्रिक नीतिको त्रैमासिक समीक्षाले हामी उद्योगी व्यवसायीका माग सम्बोधन गर्न सकेन, त्यसैले अब यस अघि तय गरिएका आन्दोलनका कार्यक्रम पुनः सञ्चालन गर्नुको विकल्प रहेन। उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, त्रैमासिक समीक्षाबाट आर्थिक स्थायित्व कायम हुन नसक्ने उल्लेख गर्नुहुँदै वहाँले बजारको तरलता अभाव समाधान गर्दै चर्को ब्याज दर घटाउनुपर्ने माग सम्बोधन गर्न नसकेको बताउनुभयो। मौद्रिक नीतिप्रति उद्योगी व्यवसायीको धारणा, राष्ट्र बैंकको प्रयास, टालटुले समाधान मात्रै कारोबारले मुख्य समाचार बनाएको छ। किसानको धान किन्ने सवा अर्ब बजेटमा अर्थको अवरोध शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने गरी सरकारले 45 अर्ब 28 करोड़ भन्दा बढ़ी रकमान्तर स्रोतान्तर र थप निकासा गरिदियो। सत्ता गठबन्धनका प्रभावशाली नेताका गृह जिल्ला छानेरै रकम दियो। वार्षिक बजेटमै नराखिएका योजना तथा कार्यक्रमका लागि अर्थमन्त्री जनार्दन शर्माकै गृह जिल्लामा मात्र 57 करोड़ 85 लाख दिइयो। चुनावी संघारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा नौथरी व्यापारका लाइसेन्स बाँड्न पहल गरियो। आचार संहिता लागू भएपछि दूरगामी प्रभाव पार्ने निर्णय गर्न नहुने मान्यता विपरीत धितोपत्र बजार, धितोपत्र ब्रोकर, बीमा कम्पनी, वस्तु बजार लगायत क्षेत्र लाइसेन्स वितरण गर्ने तयारी गरियो। त्यसको एउटा उदाहरण हो लघु बीमामा लाइसेन्स वितरण। यसका लागि आइतबार मात्र नेपाल बीमा प्राधिकरणले लघु बीमाको लाइसेन्स दिन 7 कम्पनी छानिसकेको छ। कृषि उत्पादन 30% बढ़ाउने लक्ष्य प्रस्तुत गर्नुभएका अर्थमन्त्री शर्माले आगामी वर्षका लागि रासायनिक मलको बजेट झण्डै 50% घटाइदिनुभयो। गत वर्ष 27 अर्ब निकासा दिएको सरकारले आगामी वर्षका लागि 15 अर्ब रूपियाँ मात्र छुट्याएको छ। आर्थिक वर्ष 2079-80 बजेटमा धान, गहुँ, मकै र दूध लगायत कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने र उक्त मूल्यमा तोकिएका खाद्यान्न बाली, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लगायत संस्थाले खरिद गर्ने व्यवस्था मिलाइने उल्लेख छ। समर्थन मूल्य र खरिद मूल्य बीच अन्तर हुन गए शोध भर्ना उपलब्ध गराउने व्यवस्था मिलाएको छु बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री शर्माले भन्नुभएको थियो, तर वास्तविकतामा भने फरक छ। उल्लेखित उदाहरण हेर्दा सजिलै बुझ्न सकिन्छ अर्थ मन्त्रालय किसानका मुद्दामा कति उदासीन छ भन्ने। किसानको धान किन्ने 125 अर्ब बजेटमा अर्थको अवरोध कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। मेलम्चीको पानी एक सातामा सुन्दरी जल आउने गोर्खापत्रको अग्र पृष्ठमा समाचार छ। मेलम्ची नदीको पानी काठमाण्डु उपत्यकामा तेस्रो पटक ल्याउन मुहानबाट आयोजनाको सुरुङमा पठाइएको छ। बाढ़ी पहिरोको जोखिम हुन सक्ने भन्दै गत असार 17 गतेदेखि सुरुङको ढोका बन्द गरिएको थियो। मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका स्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाउन शुरू गरिएको जानकारी दिनुभयो। करिब 5 महिनापछि मुहानबाट सुरुङमा पानी पठाइएको हो। अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाण्डु पथान्तरण गर्न थालिएको हो। अम्बाथानदेखि सुन्दरी जलसम्म सुरुङको लम्बाई 26 किलोमिटर रहेको छ। मेलम्चीको पानी एक सातामा सुन्दरी जल आउने गोर्खापत्रको अग्र पृष्ठमा खबर छ। आजदेखि कोरोना बीमा भुक्तानी नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। निर्जीवन बीमा कम्पनीहरूले आजदेखि कोरोना बीमा दावी रकम भुक्तानी गर्ने भएका छन्। कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकतामा राखेर भुक्तानी गर्ने नेपाल बीमक संघले जनाएको छ। संघका अनुसार व्यक्ति र परिवारको 25,004 पोलिसीको दावी भुक्तानी गर्न बाँकी छ, तर अहिले सरकारले निकासा गरेको र प्राधिकरण सहित कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम जोड्दा 1 अर्ब 1 करोड़ रूपियाँ मात्रै भुक्तानी गर्न सकिन्छ। सो रकमबाट 18,060 बीमा पोलिसीको मात्रै दावी गर्न सकिने संघको जिकिर छ। यो संख्या कम्पनीहरूमा परेको व्यक्ति वा परिवारको पोलिसी संख्याको 72% हो। आजदेखि कोरोना बीमा भुक्तानी नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। यसै गरी एमसीसी कार्यान्वयन शुरू, 315 किलोमिटर लामो प्रसारण लाइन बनाउन टेण्डर नयाँ पत्रिकाकै अर्थपृष्ठमा खबर छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत बन्ने चार प्रसारण लाइन निर्माणका लागि ग्लोबल टेण्डर आह्वान गरिएको छ। एमसीसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज अकाउन्ट एमसीसीए नेपालले हिजो एक सूचना जारी गर्दै प्रसारण लाइन निर्माणको टेण्डर आह्वान गरेको हो। एमसीसी कार्यान्वयन शुरू, 315 किलोमिटर लामो प्रसारण लाइन बनाउन टेण्डर नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ। अब कार्यक्रममा सम्पादकीय मेलम्ची खानेपानी आपूर्ति स्थायी गर शीर्षक दिँदै कारोबारले सम्पादकीय बनाएको छ। राजधानी काठमाण्डुका बासिन्दालाई खानेपानी खुवाउने लक्ष्य राखेर निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाबाट वर्षैभरि पानी आपूर्ति हुने नहुनेमा आशंका बढ़ेको छ। काकाकुल राजधानीलाई पानी खुवाउने सपना बाँड्न थालेको दुई दशकभन्दा धेरै समय लगाएर 2077 चैत्रमा मेलम्चीको पानी काठमाण्डु उपत्यकामा आउन शुरू भएको थियो। तर पानी आपूर्ति शुरू भएको 3 महिना नपुग्दै आएको प्राकृतिक विपत्तिले आयोजनालाई फेरि अनिश्चित बनाएको छ। 2078 असार एकमा मेलम्ची नदीको जलाधार क्षेत्रमा आएको भीषण बाढ़ी र पहिरोले आयोजनाको मुहानमा बालुवा सहितको गेग्रान थुपारेपछि तत्कालै पानी आपूर्ति रोकिएको थियो। त्यसपछि वर्षातको मौसममा नदीमा बालुवा सहितको लेदो आउन रोकिएको छैन। यो समस्याले वर्खाभरि पानी ल्याउन नसकिने र हिउँदमा मात्र ल्याउन मिल्ने भएपछि 12 महिना आयोजनाबाट पानी आपूर्तिमा समस्या आएको छ। मेलम्ची खानेपानी आपूर्ति स्थायी गर शीर्षक दिँदै कारोबारले सम्पादकीय बनाएको छ। अर्थतन्त्रमा सुधार अपेक्षा शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। कोरोना भाइरस COVID-19 प्रभावपछि रूस र युक्रेन युद्धको बाछिटाले थनिएको नेपाली अर्थतन्त्र अझै पनि पूर्ण रूपले बौरिसकेको छैन। बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पूँजी तरलताको अभाव छ, महँगी बढ़ेको छ र रोजगारी खुम्चिएको छ। कतिपय परिसूचकमा केही आशा जाग्न थाले पनि त्रास बाँकी नै छ। मुलुकलाई आर्थिक दुर्घटनाबाट बचाउने गरी विभिन्न नीति नियम तथा कार्यक्रम सञ्चालन गर्नु अनिवार्य छ। अन्यथा दक्षिण एसियाली राष्ट्र श्रीलंकाको आर्थिक नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। यसका निम्ति देशको ढुकुटी सम्हाल्ने निकायले नै निकै सोच विचार गरेर भावी कदम चाल्नुको कुनै विकल्प छैन। यसै सन्दर्भमा नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्ष 2079-80 मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेसँगै अर्थतन्त्रमा सुधारको अपेक्षा गरिएको छ। मुलुकको केन्द्रीय ब्याङ्कले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थालाई दृष्टिगत विचार गरेर विभिन्न किसिमका नीतिलाई निरन्तरता नियन्त्रण तथा नयाँ व्यवस्था गरेको पाइएको छ। यो राष्ट्र ब्याङ्कको जिम्मेवारी तथा दायित्व समेत हो। अर्थतन्त्रमा सुधार अपेक्षा गोर्खापत्रले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद।